यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनैतिक यात्रा पूरा नहुने रासोपा सभापति रवि लामिछानेको भनाई। आगामी सुधारका योजना ल्याउन सांसद तथा नेताहरूलाई निर्देशन। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। र भारतको ओडिशा स्थित समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदल पछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने बताउनु भएको छ। उहाँले अबको 35 वर्षमा गर्नुपर्ने कामको योजना राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा रहेको भन्दै के कस्ता र कसरी सुधारका काम गर्ने भनेर योजना ल्याउन पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई निर्देशन दिनुभयो। पार्टीका केन्द्रीय सदस्यलाई लक्षित गरी आयोजित नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गत पहिलो श्रृंखलाको समापन गर्नुहुँदै हिजो सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले राम्रा कामका लागि विगतका नेतृत्वलाई धन्यवाद पनि दिनुभयो। आम नागरिकले पूरा विश्वास गरेर रासोपालाई ठूलो दलका रूपमा स्थापित गरेका उल्लेख गर्दै सभापति लामिछानेले विश्वभरका प्रबुद्ध समुदायले पार्टी र हाम्रा कामलाई हेरिरहेकाले जनअपेक्षा पूरा गर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति आबद्ध भएका कारण सिंगो देशको ध्यान सरकार, संसद र राजनीतिमा गइरहेकाले रासोपा बढ़ी जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। इतिहासले दिएको महत्वपूर्ण मौकालाई सदुपयोग गर्दै हाम्रा क्रियाकलाप अघि बढ्नुपर्ने भन्दै उहाँले हाम्रो काम कार्यवाहीले लोकतन्त्र कमजोर हुन नहुने बताउनुभयो। आसन्न स्थानीय तहको निर्वाचनले लक्षित गरेर रासोपाका नेता तथा कार्यकर्ता गाउँ गाउँमा जानुपर्नेमा जोड़ दिँदै सभापति लामिछानेले सरकारले गरेका कामका बारेमा जनतालाई सूचना प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो। सुशासनको मुद्दा उठाएको रासोपाको सरकारले आजसम्म कुनै एक ठाउँमा अनियमितता गरेको भनी प्रश्न नउठेको बताउँदै उहाँले आम नागरिकले सरकारका गतिविधिका बारेमा प्रश्न गर्न सक्ने बताउनुभयो। पार्टीले सरकारलाई जिम्मेवार बनाउँदै लगेको उल्लेख गर्दै सभापति लामिछानेले पार्टी कार्यालय मार्फत मन्त्री जनतासँग जोड़िने राम्रो र नयाँ अभ्यास थालनी भएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले हिजो आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले दमौलीमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढ़िरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएका छन्। हिजो एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 86% जापानिज इन्सेफ्लाइटिस रोग विरूद्धको जेई खोप नलगाएका जनाएको छ। यसैगरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएको पाइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिंचाईमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाईसँगै कृषि उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने पनि उहाँले बताउनुभयो। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड़ दिइएको छ। हिजो काठमाण्डुमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड़ दिइयो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा स्वास्थ्य रोजगारी घर परिवार र समाजबाट अलगिनुपर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानूनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ। महोत्तरीको जलेश्वरमा नेपाल भारत सुरक्षा अधिकारीबीच लागू औषध नियन्त्रण तथा सीमा स्तम्भको सुरक्षा र अपराध नियन्त्रण लगायतका विषयमा मिलेर अघि बढ़ने सहमति भएको छ। सहमति भएसँगै दुवै देशबीचको सीमा सुरक्षा प्रभावकारी बनाउने अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढ़ाउने तथा लागू औषध ओसार प्रसारमा कमी आउने विश्वास गरिएको छ। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको रिपोर्ट।
महोत्तरीको जलेश्वरमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी छलफल भएको छ। छलफलमा महोत्तरी सर्लाही र रौथहटका प्रमुख जिल्ला अधिकारीहरू तथा भारत बिहार राज्य जिल्ला सीतामढीका अधिकारी सहभागी हुनुभएको थियो। लागू औषध तथा मानव तस्करी नियन्त्रण, अवैध हात हतियार, ओसार पोसार रोकथाम, सर्लाहीका किसान मल लिन जाँदा भारतीय सुरक्षाको नियन्त्रणमा रहेको सीमा स्तम्भको सुरक्षा र बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
पिलरको मर्मत सम्भार गर्ने सीमामा हुने अपराधिक गतिविधि क्रस बोर्डर इन्डियातर्फ वा नेपालतर्फ र तस्करी जन्य कुनै क्रियाकलापहरू छ भने त्यसलाई नियमन गर्ने नीतिगत रूपमा बन्द गर्ने सर्लाही कृषकले इन्डियाको जेलमा रहनु परेको अवस्था त्यसपछि ग्यासहरूको तस्करी हुने लगायतका विषयहरू विपदको समयमा यो पानीको बहाव लिएर रोसटमा सर्लाहीमा त्यो रियल टाइम इन्फर्मेसन यहाँबाट कति पानी फ्लो हुँदैछ भनेर पहिलेमा हामी जानकारी गराएका।
सीमा सुरक्षामा दुवै देशबीच थप प्रभावकारी बनाउने र सीमामा अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढ़ाउने, संयुक्त गस्तीका क्षेत्रमा विस्तार गर्ने तथा लागू औषध नियन्त्रणका लागि विशेष टोली गठन गर्ने विषयमा सहमति भएको भारत बिहार राज्य जिल्ला सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुल्तानिया
बोर्डर सिक्योरिटीको लेकर हो गया जो इलिगल इन्क्रोचमेन्ट है उनके रिमूवल को लेकर हमारी जो पिलर्स है उनके स्ट्रेंथनिंग को लेकर फ्लड मैनेजमेंट एंड कंट्रोल में कोऑर्डिनेशन को लेकर इंफ्रास्ट्रक्चर इश्यूज पे और बाकी सोशल हार्मनी एंड पीस पे
आगामी दिनमा सीमा सुरक्षा अझै थप तथा प्रभावकारी बनाउने दुवै पक्षबीच सहमति भएको छ। मंजित कुमार राम महोत्तरी।
बाँकी समाचार। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरकारवालाले जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 स्थापना दिवसका अवसरमा हिजो आयोजित रजत महोत्सव कार्यक्रमलाई कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड़ दिइएको हो। कार्यक्रममा सांसद मिगमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 सालमा बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले बदलिदो राजनीतिक परिस्थिति अनुसार पार्टीको नीति विचार कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। एमाले जिल्ला कमिटी लमजुङको बेसी शहर नगरपालिका 8 स्थित मदन आश्रित स्मृति भवनमा आयोजित 13 बैठकलाई हिजो सम्बोधन गर्दै उपाध्यक्ष गुरूङले पार्टीलाई थप सुदृढ प्रभावकारी र जनमुखी बनाउन नीति विचार कार्यशैली तथा संगठनमा आवश्यक पुनर्गठन हुनुपर्ने बताउनुभयो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्सेले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताउनु भएको छ। भक्तपुर नगरपालिकाले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष विजुक्सेले सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वार्थभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने बताउनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगंजका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा गर्दा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ। फेरि पनि रिपोर्ट। बागलुङमा जबरजस्ती करणी अर्थात बलात्कारका घटना बढ़दै गएका छन्। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालिकामाथि जबरजस्ती करणीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्तीकरणीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
गत सालको साउन महिनामा 3 भदौ महिनामा 2 असोज मंगिरमा 1 माघमा 1 फागुनमा 1 चैतमा 1 र जेठमा 3 असारमा 2 गरी 14 मुद्दा दर्ताका छन्। जबरजस्ती गर्नेको समयको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो। उमेर हद हेरेर यसको सजाय क्षतिपूर्ति जरिमाना छुट्याएको।
प्रहरीका अनुसार चालू आर्थिक वर्षमा जबरजस्तीकरणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल टिकटक फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्तीकरणीका मुद्दा बढ़ी हुने गर्दछन्। पीड़ितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
जबरजस्तीकरणको मुद्दाहरू संख्या बढ़िरहेको अवस्था हामीले पाएका छौं। डाटा हेर्दाखेरि प्रहरी कार्यालय मार्फत जारी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायराभित्र ल्याइसकेपछि र सरकारी वकिलको चाहिँ उपस्थिति बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढ़ीमा 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर चाहिँ म्याथअप गर्दै जान्छ। यी सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानूनी कार्यवाही अगाडि बढ़ाउने।
कानूनको पूर्ण कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ़दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाइ छ।
एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौं, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौं त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। नेपाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
जबरजस्तीकरणीका घटना नियन्त्रणका लागि कानूनी कार्यवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिसा राज्य नजिक रहेको समुद्रमा एक कार्गो जहाज डुब्दा 22 बेपत्ता भएका छन्। पनामाको झण्डा रहेको जहाजमा 24 यात्रु सवार रहेका मध्ये 2 उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 चिनिया, 3 म्यानमार र 1 बंगलादेशका नागरिक रहेका बताइएको छ। उक्त जहाज ओडिसाबाट फलामको सामान लिएर सिंगापुर जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेस्कीले रूसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनु भएको छ। पूर्व रक्षा मन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो। रूसी सेना विरूद्ध युद्धमा केन्द्रित युक्रेनले मार्शल ल लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई समर्थन गरेको बताइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हाल परीक्षणको रूपमा 10 तानबाट कपड़ा उत्पादन भइरहेको हेटौँडा कपड़ा उद्योगले थप 10 तान सञ्चालन गरेर कपड़ा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 घण्टामा 20-25 मिटर कपड़ा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65-70 मिटरसम्म कपड़ा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोग भिन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साड़ी, पोशाक, तन्ना, कोरा कपड़ा, रंगीन तथा बुटेदार कपड़ा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपड़ा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 लाख रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मरमत समारको प्रगति बारे जानकारी लिनुभएको छ। अनुगमनका क्रममा मन्त्री यादवले 20 तान सञ्चालनका लागि तयार पारिएको र ती मध्ये 10 सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हाल स्वदेशी रिलायन्स धागो उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो। नेपाल चेम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघ बीच नेपालमा लगानी प्रवर्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। दुवै पक्ष बीच भएको समझदारी पत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने जस्ता विषयहरू समावेश भएका छन्। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले दुवै पक्ष बीच भएको समझदारीले नेपालमा गैर आवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनको लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो। त्यस अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले नेपालका विभिन्न कानूनी जटिलताको कारणले वैदेशिक लगानी भित्र्याउनका लागि समस्या भइरहेको गुनासो गर्नुभयो। नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्ब बढ़ीको कृषिजन्य वस्तु आयात भएको छ। गत आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया, बंगलादेशबाट खाद्यान्न, दाल, ताजा तरकारी तथा फलफूल गरी 24 अर्ब 26 करोड 74 लाखको कृषिजन्य उपज नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो अंश खाद्यान्न र दालजन्य वस्तुको रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख नन्द किशोर सिंहले जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
14 दक्षिण एसियाली खेलकुद आगामी चैत्र 20-28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। प्रतियोगितामा कुल 28 खेल समावेश हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एण्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्याण्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लीग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 मंगिर 5 काठमाडौँमा आयोजना हुने तय भएको छ। नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026 महिला 5000 मिटर दौड़मा कांस्य पदक जितेकी छिन्। शनिबार भारतको भुवनेश्वरमा भएको खेलमा सन्तोषीले 17:31.75 दूरी पूरा गरी कांस्य प्राप्त गरेकी हुन्। उक्त इभेन्ट्समा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत पदक जितेकी छिन्। सोही प्रतियोगिता अन्तर्गत 800 मिटर दौड़मा नेपालका सोम बहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्रिभुवन आर्मी क्लबका कुमारले उक्त दूरी 1:49.55 पूरा गरे। उनले आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन्। उनले यसअघि सन् 2018 इण्डोनेसियामा सम्पन्न 18 एसियाली खेलकुदमा उक्त दूरी 1:50.25 पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।
रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:38 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनैतिक यात्रा पूरा नहुने रासपा सभापति रवि लामी छानेको भनाई। आगामी सुधारका योजना ल्याउन सांसदहरूलाई निर्देशन। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ़ेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। र भारतको ओडिसा स्थित समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।